أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لأهله والصلاة على أهلها. ناظرین گرامی، ہم نے مشہور شیعہ تفاسیر کا تعارف جو ہے اس سلسلے میں گفتگو کا آغاز کیا تھا، جس میں ہم نے تقریباً 3 شیعہ تفاسیر کا تعارف کروا دیا. آج ایک مشہور شیعہ تفسیر جس کا ہم تعارف کروانا چاہتے ہیں، اس کا نام ہے تفسیر امام حسن عسکری علیہ السلام. اور ان کے جو مؤلف ہیں اس تفسیر کے، ان کا نام ہے محمد بن قاسم استرابادی، اور ان کی وفات، یعنی محمد بن قاسم استرابادی کی جو وفات ہے، وہ 4th صدی میں، قرن چہارم میں، تقریباً 350 ہجری میں ہوئی ہے. اس کتاب کی، یعنی تفسیر امام حسن عسکری علیہ السلام کی، جو زبان ہے وہ عربی ہے، عربی میں یہ کتاب ہے، اور ایک جلد ہے، ایک جلد میں یہ کتاب ہے. اور اس کی جو تفسیر ہے، تقریباً سورہ حمد سے لے کر سورہ بقرہ کی آیت نمبر 283 تک یہ تفسیر ہمارے پاس موجود ہے، آگے نہیں ہے. اور اس کی جو روش ہے، منج ہے، طریقہ کار ہے، کہ یہ جو روایات ان کے اندر نقل کی گئی ہیں، وہ بالکل خالص نقلی تفسیر ہے، خالص روائی تفسیر ہے. نقلی سے مراد وہی روائی ہے، یعنی روائی تفسیر ہے. اس میں کوئی مؤلف نے اظہار نظر نہیں کیا، جیسا کہ پہلے تفاسیر کے متعلق بھی یہ بات ہم عرض کر چکے ہیں. اب سوال یہ ہے کہ یہ کتاب جو ہم کہہ رہے ہیں کہ یہ تفسیر امام حسن عسکری علیہ السلام ہے، تو یہ کس طریقے سے امام حسن عسکری علیہ السلام کی تفسیر ہے، اور کس نے ہم تک یہ تفسیر پہنچائی ہے؟ تو پہلا جو راوی ہے جس نے کہا ہے کہ یہ تفسیر امام حسن عسکری علیہ السلام کی ہے، اور انہوں نے پھر کہاں سے نقل کی ہے، پہلا راوی جو ہیں وہ محمد بن علی بن محمد بن جعفر دقاق ہیں. یہ شخصیت ہے جس نے کہا ہے کہ یہ تفسیر امام حسن عسکری علیہ السلام ہے، اور انہوں نے نقل کی ہے محمد بن قاسم استرابادی سے، جو مؤلف ہیں اس تفسیر کے. اور جناب محمد بن قاسم استرابادی نے آگے 2 شخصیات سے اس تفسیر کو نقل کیا ہے. وہ 2 شخصیات، پہلی شخصیت ان میں سے ابو یعقوب یوسف بن محمد بن زیاد ہیں، اور دوسری شخصیت ابو الحسن علی بن محمد سیار ہیں. ان 2 لوگوں سے محمد بن قاسم نے نقل کیا ہے تفسیر امام حسن عسکری علیہ السلام کو. اب وہ سوال کہ ہم یہ کیسے کہہ رہے ہیں کہ یہ تفسیر امام حسن عسکری علیہ السلام ہے، وہ اس طرح کہ یہ جو 2 لوگ ہیں، ابو یعقوب یوسف بن محمد اور ابو الحسن علی بن محمد سیار، ان 2 لوگوں نے امام حسن عسکری علیہ السلام کے ہاں 7 سال رہے ہیں، اور اس 7 سال کے عرصے میں جتنی بھی روایات تھیں تفسیر کے متعلق، انہوں نے ان کو اکٹھا کیا ہے اور پھر نقل کیا ہے. تو اس طریقے سے یہ تفسیر امام حسن عسکری علیہ السلام، یعنی جتنی بھی روایات ہیں وہ امام حسن عسکری علیہ السلام سے ہیں. خود یہ اس کتاب کے آغاز میں، شروع میں، یہ ابو یعقوب اور ابو الحسن جو ہیں وہ یہ بیان کرتے ہیں، ان کے بارے میں یہ نقل ہوا ہے کہ انہوں نے کہا کہ اس زمانے میں جب یہ زندگی گزار رہے تھے، تو ان کے زمانے میں انہیں جان کا اور مال کا خطرہ تھا، تو اس ڈر سے انہوں نے امام حسن عسکری علیہ السلام کی بارگاہ میں پناہ لی، تو ان کے ہاں جا پہنچے اور امام علیہ السلام نے ان کو اپنی پناہ میں رکھا، اپنے ہاں رکھا. تقریباً یہ 7 سال کا عرصہ ہے. تو یہ 7 سال کے عرصے میں انہوں نے امام حسن عسکری علیہ السلام سے اس تفسیر کو نقل کیا، ان روایات کو نقل کیا. جیسا کہ بتایا کہ یہ تفسیر روائی ہے، اور اس کے اندر جو ہے 379 روایات ہیں، جیسا کہ پہلے میں نے عرض کیا ہے کہ سورہ حمد سے لے کر سورہ بقرہ کی آیت نمبر 283 تک 379 روایات جو ہیں وہ نقل کی گئی ہیں. اب سوال جو بہت ہی مہم ہے وہ یہ ہے کہ کیا یہ تفسیر معتبر ہے یا معتبر نہیں ہے، قابل قبول ہے یا قابل قبول نہیں ہے. اس کے متعلق اختلاف ہے. بعض لوگ کہتے ہیں کہ نہیں، یہ تفسیر معتبر نہیں ہے راویوں کی وجہ سے، और बाज़ लोग कहते हैं कि नहीं, ये तफसीर मोतबर है। जो कहते हैं कि मोतबर नहीं है वो भी बहुत बड़े उलमा हैं और उनका बहुत बड़ा मकाम है, और जो कहते हैं कि ये तफसीर मोतबर है उनका भी बहुत बड़ा नाम है। अब मैं सिर्फ़ नाम ही उनके गिनवा देता हूँ जो मुखालिफ हैं इस तफसीर के। पहली शख्सियत जिसने आकर इस तफसीर के मुतालिक ये कहा है कि ये तफसीर जाली है, ये साख्तगी है, ये तफसीर मोतबर नहीं है, वो इब्ने गज़ायरी हैं। और दूसरी शख्सियत वो अल्लामा हिल्ली हैं। तीसरी शख्सियत अल्लामा मोहम्मद जवाद बलागी हैं। और उसके बाद अल्लामा मोहम्मद तकी ने भी कामूस और रिजाल में भी इस तफसीर को ज़ईफ़ करार दिया है। इसी तरीके से अल्लामा खोई ने भी, आयतुल्ला खोई ने भी इसको ज़ईफ़ करार दिया है। आयतुल्ला मारफत जो कि अभी अभी इस दुनिया से गए हैं, उनका भी यही नज़रिया है कि ये जो तफसीर है, तफसीर इमाम हसन अस्करी अलैहिस्सलाम, ये रावियों की वजह से ये तफसीर ज़ईफ़ है, मोतबर नहीं है। ये वो लोग हैं जो इस तफसीर के मुखालिफ हैं और इसको मोतबर नहीं जानते। बाज़ मुआफ़िकीन में से भी हैं जो इस तफसीर को कबूल करते हैं। उनमें से बड़ा नाम जो है आता है वो जनाब शेख सदूक अलैहिर्रहमा का है। अलबत्ता उन्होंने डायरेक्ट ये नहीं कहा कि ये तफसीर मोतबर है, लेकिन इस तफसीर की जो रिवायात हैं उन्होंने अपनी किताब के अंदर नकल की हैं, और वो रिवायात यानी इनकी किताबों के अंदर जो रिवायात हैं और तफसीर इमाम हसन अस्करी अलैहिस्सलाम के अंदर जो रिवायात हैं वो एक ही रिवायत है, यानी मिलती जुलती रिवायात हैं। मसलन किताब अमाली में, तौहीद में, इलल शराए में, मल्ला या हज़रुहुल फ़कीह में, उन्हीं रिवायात को जनाब शेख सदूक ने नकल किया है। इसी तरीके से मुवाफिकीन में से जिन्होंने कबूल किया है कि यह तफसीर मोतबर है, इब्ने शहर आशूब उनका नाम है, बहुत बड़ा नाम है ये भी। इसी तरीके से सैयद हाशम बहरानी उनका भी बहुत बड़ा नाम है, बल्कि उन्होंने अपनी जो तफसीर लिखी है तफसीर अल बुरहान, उनके उन्होंने तकरीबन 43 मनाबे ज़िक्र किए हैं कि मैंने वहाँ से ये रिवायात ली हैं। तो उनमें से 42वां नंबर जो आता है मंबा का, उन्होंने मंबा के तौर पर तफसीर इमाम हसन अस्करी अलैहिस्सलाम को नकल किया, ज़िक्र किया। तो इसका मतलब यह है कि उनके नज़दीक ये तफसीर मोतबर थी, तो तब ही उन्होंने इस तफसीर से ये रिवायात नकल की हैं। और इसी तरीके से शेख हुर आमली, ये भी बहुत बड़ा नाम है, उन्होंने भी इसको कबूल किया है। इसी तरीके से साहिब अल इहतजाज अबू मंसूर तिबरसी, उन्होंने भी कबूल किया है। हाज आका बुज़ुर्ग तहरानी, उन्होंने भी इस तफसीर को कबूल किया है और मोतबर जाना है। अब सवाल ये बनता है कि बिलाखिर रिज़ल्ट क्या निकलता है, इस तफसीर को मोतबर माना जाए या मोतबर ना माना जाए। दोनों तरफ से बुज़ुर्गान हैं और बहुत बड़ी शख्सियात हैं और बहुत बड़े नाम हैं। तो इसका जो जवाब दिया है उलमा ने, इस दौर के उलमा ने, उनका जवाब दे कि देखें, इस तफसीर इमाम हसन अस्करी अलैहिस्सलाम को देखा जाए, उसके अंदर जितनी रवायात हैं हर एक एक रवायत की बर्रसी की जाए, जांच पड़ताल की जाए, जो सनद के लिहाज से और मतन के एतबार से मोतबर है, उसके रावी सिका हैं, कोई किसी तरह की कोई मुश्किल नहीं है, उस रवायत को हम ले लेंगे, और वो रिवायत जो मसलन कुरान के मुखालिफ है या रावी मोतबर नहीं है या उसका मतन जो है वो कुरान के मुखालिफ है या बाकी रिवायात के मुखालिफ है, उसको हम छोड़ देंगे। तो ये तरीक़ाकार उन्होंने अपनाया है इस तफसीर को कबूल करने के लिए। और बाज़ रिवायात ऐसी हैं भी, मुमकिन उनकी सनद मौजूद ना हो लेकिन उनका मतन ऐसा है कि उससे यह महसूस होता है कि ये मासूम के अलावा किसी और से सादर नहीं हो सकती, तो उन रिवायात को भी ले लिया जाएगा। तो बस नतीजा यही निकलता है कि जो मोतबर रवायात हैं उनको ले लेंगे और जो मोतबर रवायात नहीं हैं उनको हम नहीं लेंगे। इसलिए हम ये नहीं कहेंगे कि ये पूरी की पूरी किताब मोतबर है या पूरी की पूरी किताब जो है वो ज़ईफ़ और कमज़ोर है और काबिल एतबार नहीं है, इस तरीके से हम ये नहीं कहेंगे। वा आखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।